धनगढीमा आउनु हुने भएकाले समयमै चेक जाँचको लाभ लिन हुन हार्दिक अनुरोध गरिन्छ।
डाक्टर आउने यही वैशाख 30 गते।
उपचार हुने रोगहरू, छाला सम्बन्धी सम्पूर्ण समस्या जस्तै डन्डीफोर, कालो पोतो, चाया, डाबर आउने, एलर्जी, छालामा आएका मुसा, मासु पलाएको वा अपरेसन गर्नुपर्ने डल्लाहरू, कपाल झर्ने, कुष्ठरोग, नसा झमझमाउने र यौन रोग सम्बन्धी सम्पूर्ण समस्याको उपचार डाक्टर जगदीश जोशी, फिजिसियन, MBBS, MD। डाक्टर आउने मिति प्रत्येक दिन बिहान 8 बजेदेखि 9:30 बजे र साँझ 4 बजेदेखि 5:30 बजेसम्म मात्र। डाक्टर रमेश जोशी, MBBS, KU। प्रत्येक दिन उपरोक्त रोगहरू बारे कुनै पनि समस्या परेमा अनिरुद्ध मेडिकल हलमा सम्पर्क राखी समयमै उपचार गराउनुहोला। छाती, मुटु, पेट, कलेजो, सुगर र बाथरोग सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ।
अनिरुद्ध मेडिकल हल, सेती अञ्चल अस्पताल अगाडि, मेन रोड, धनगढी। मोबाइल 98484-26942 र 98484-87158।
आजसम्म व्यवस्था परिवर्तन हेर्यौं, अब अवस्था परिवर्तन गरौं। आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार अनि सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाललाई विजयी गराउँ। सम्पर्क नम्बर 98584-20342।
DFM टाइम चेक, इट्स 9 AM।
आवाज दिनेश एफएम 93.8 MHz र बैतडीको रेडियो स्वागत 103.6 MHz सुनिनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस टु फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभरि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुनाकन्द्रा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टु फेस सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर फेस टु फेस डाउनलोड पनि गर्न सक्नुहुन्छ। श्रोता, पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ। पहिलो चरणको मनोनयनले चुनाव हुनेमा आशाका किरणहरू पलाएका छन्। प्रदेश नम्बर 7 दोस्रो चरणमा निर्वाचन हुने भएपछि यो क्षेत्रमा केही चुनावी गतिविधिहरू सुस्ताएको छ। हामी प्रदेश नम्बर 7 एकमात्र उपमहानगरपालिका धनगढीप्रति केन्द्रित छौँ केही अङ्कबाट। आज पनि हामी धनगढी उपमहानगरपालिकाप्रति नै केन्द्रित रहन्छौँ। उपमहानगरपालिका घोषणा भएको झन्डै 1.5 वर्षभन्दा बढी भइसक्यो, तर धनगढीका बासिन्दाले महानगरको स्वाद चाख्न पाएका छैनन्। करको दायरा हजारौँ गुणाले बढाइएको छ। नगरवासीहरूले कर तिर्न जग्गा बेच्ने अवस्था आएको गुनासो गरेका छन्, तर उनीहरूले महानगरमा पाउने सेवा सुविधा पाउन सकेका छैनन्। अझै दुईवटा ठुला दल, नेपाली कङ्ग्रेस र नेकपा एमाले, धनगढी उपमहानगरपालिकाका लागि मेयर र उपमेयर पदको उम्मेदवारको टुङ्गो लगाएको छैन। अहिले दलहरूभित्र टिकटका लागि अग्नि परीक्षा भइरहेको छ। योग्य सक्षम नेतृत्वको खोजीमा दलहरू लागेका छन्। आजको फेस टु फेसको बहसका लागि मैले स्टुडियोमा निम्त्याएको छु नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदको दौडमा रहनुभएकी नेति जीवन राणा र पार्टीले टिकट दिएर चुनावी प्रचार प्रसारमा होमिसक्नुभएकी नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेदवार शान्ति अधिकारी छेत्रीलाई यहाँ दुवैजनालाई स्वागत छ हाम्रो स्टुडियोमा।
धन्यवाद।
अब झन्डै 1 घन्टा जति हामी कुराकानी गर्छौँ, खास गरी तपाईँका धनगढीलाई समृद्ध सुन्दर नमुना बनाउने योजनाहरू के छन् भन्ने कुरा हामी गर्छौँ। म यता जीवनजी कहाँ आउँछु, उपमेयरको टिकटको दौडमा हुनुहुन्छ।
हजुर सर,
पाइन्छ टिकट?
विश्वास छ, आशा पनि छ, पाइन्छ होला।
धेरैजना दौडमा छन्।
हजुर,
8-10 जना नै उपमेयरमा पनि
7 जना
हुनुहुन्छ। 7 जनामा तपाईँलाई किन दिने के पार्टीले टिकट?
सबैजना सक्षमै छौँ होइन, र आफूलाई चाहिँ मैले चाहिँ किन दिने भन्दाखेरि पनि मभन्दा हुन त सिनियर दिदीहरू पनि हुनुहुन्छ होइन, तैपनि आफूलाई चाहिँ मैले चाहिँ एउटा नयाँ जोस जाँगरका साथ एउटा नयाँ भिजनका साथ उभ्याउने र मैले चाहिँ विगत तपाईँको विद्यार्थीकालदेखि नै नेभी सङ्घदेखि नै लागिराखेको हुनाले पार्टीको त्यही भन् कसैले चाहिँ प्रत्यक्ष रूपमा कसैले अप्रत्यक्ष रूपमा काम गर्छ, म चाहिँ पार्टीमा काम गरिराखेको हुनाले मलाई विश्वास छ र एउटा म दरिलो उम्मेदवार हुँ भन्ने आफूलाई लागेको हुनाले दिनुहुन्छ होला विश्वास।
जसरी हुन्छ नि म अरूभन्दा सातजना यहाँले भन्नुभयो सातजनामध्ये म अरूभन्दा यो कुरामा फरक छु भन्नुपर्दा तपाईँ के कुरामा चाहिँ फरक हुनुहुन्छ कि तपाईँले तपाईँलाई टिकट दियो पार्टीले भनेपछि म यो कारणले जित्छु भन्ने हो भने
हजुर
जित्ने मान्छेलाई त पार्टीले टिकट दिन्छ
हजुर
होइन त्यो केही छ
डेफिनेटली छ मेरा आफ्ना केही भिजनहरू छन् होइन अनि एउटा कुरा चाहिँ म एउटा चाहिँ राणा थारू कम्युनिटीको महिला पनि हो अहिले चाहिँ सबैभन्दा मुख्य कुरा चाहिँ हाम्रो संविधानले नै एउटा व्यवस्था गरिदिएको हुनाले महिलाहरूलाई जसका कारणले गर्दा हामी यहाँ यो एउटा आरक्षित भनौँ कि सुरक्षित उसमा उभिन पाएका छौँ र अर्को कुरा चाहिँ म किन चाहिँ दियो टिकट मलाई दिनुपर्छ र म जित्छु पनि भन्ने किन लाग्छ भन्दाखेरि म एउटा पढे लेखेको महिला पनि हो र एउटा राणा थारू कम्युनिटीको पनि हो र मैले चाहिँ अहिलेसम्म आफ्नो जीवनको दौरानमा अहिलेसम्मको जीवनको दौरानमा चाहिँ मैले धेरै सङ्घ संस्थाहरूमा पनि इन्भल्भ भएर काम गर्दै आएको पनि छु समाजसेवा पूर्ण मेरो जीवन चाहिँ समाजसेवामै लगाएको छु जस्तै तपाईँको रेडक्रस नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समितिमा बसेर अनि क्षेत्र हाम्रो सात नम्बर प्रदेशको क्षेत्रमै बसेर मैले एउटा कोषाध्यक्षको भूमिका निभाएर विपदसँग जुझ्दै आएका समस्याहरू समाधान गर्नका लागि आफू नै इन्भल्भ प्रत्यक्ष इन्भल्भ हुँदै आएको हुनाले चाहिँ पनि मैले चाहिँ आफूलाई बलियो
हस् यतापट्टि छेउमै हुनुहुन्छ शान्ति अधिकारी छेत्री हुनुहुन्छ तपाईँ कहाँ आउँछु तपाईँको त पार्टीले टिकट डिक्लेयर गरिसक्यो प्रचार प्रसार तिम्रो भएको छ
हजुर सर
कहाँ कहाँ जानुभएको छ के भन्छन् जनता तपाईँलाई भोट माग्न जाँदाखेरि
अहिले हामीहरू पार्टी चाहिँ पार्टी सङ्गठनतर्फ लागेको छ अब गाउँघरतिर जाँदाखेरि उहाँहरूले के भन्नुभएको छ भने अहिलेको चुनाव भने संविधान सभाको चुनाव जस्तो होइन हामी जो काम गर्न सक्छ र कुशल व्यक्तित्व भएको मान्छेलाई दिन्छौँ हाम्रा भन्दा पनि काम गर्न सक्ने राम्रा व्यक्तिलाई हामीले भोट दिने हो जसले यो धनगढी उपमहानगरपालिका एउटा नाममा मात्रै सीमित छ त्यसलाई विकास निर्माणतर्फ लैजान्छ हाम्रा समस्यालाई सम्बोधन गर्छ समाधान गर्छ त्यसलाई नै हामीले यसपालि उम्मेदवारको रूपमा जिताउनुपर्छ भन्ने चाहिँ जनताहरूको मान्यता छ
हामी उपमहानगरपालिकाका बासिन्दा भयौँ डेढ वर्ष भयो दुई वर्ष भयो न नगरपालिकाले महानगरपालिकाले दिने सेवा सुविधा पाएका छौँ न खानेपानी छ न ढल छ न राम्रो बाटो छ न पक्की सडक छ होइन बिस वर्ष भयो स्थानीय तह नभएको केही पनि गरिदिएन तपाईँहरूले हाम्रो लागि अथवा दलहरूले हाम्रो लागि भन्दैनन्
भन्छन् त्यो अब एउटाले चाहिँ के भन्छ भने स्थानीय तहको चुनाव जुन जनतामुखी थियो त्यो नभएको कारणले पनि भन्ने गरेका छ अर्को चाहिँ मैले चाहिँ के भन्ने गरेका छु भने यो भ्रष्टाचार मुक्त समाज निर्माण गर्नुपर्छ भ्रष्ट आचरण भएका व्यक्तिहरूलाई चाहिँ हामीले खोजी गर्नुपर्ने हुन्छ जहाँबाट भ्रष्टाचार मुक्त हुन्छ त्यहाँबाट विकासको सुरुवात हुन्छ सबै हुनुमा कुनै बजेटको अभाव होइन जस्तो लाग्छ मान्छे पनि विज्ञानी हुन् जस्तो लाग्छ तर भ्रष्ट आचरण भएका कारणले गर्दाखेरि समय अवधिभित्र त्यो बजेटलाई जुन ठाउँमा लगाउनु पर्ने हो त्यो ठाउँमा चाहिँ समय अवधिभित्र नलगाउनु र यसमा चाहिँ अब ठेकादारीको चलखेल हुनु जस्तो मलाई लाग्छ
जसरी तपाईँले त टिकट पाइसक्नु भएको छ र जनतामाझ गइरहनु भएको छ मलाई भोट दिनुहोस् त भन्नुभयो तर किन दिने तपाईँलाई भोट भन्यो भने किन दिने के जनताले तपाईँलाई भोट
मैले एउटै कुरा भन्ने गरेका छु यदि मैले त्यो ठाउँमा पुगेँ भने सर्वप्रथम मेरो मुख्य एजेन्डा भने भ्रष्टाचार मुक्त स्थानीय तह बनाउने हो त्यसपछि चाहिँ त्यति गरिसकेपछि अरू विकास निर्माणका कुराहरू आफै हुन्छन् जस्तो लाग्छ किन भन्दा जस्तो अब यो धनगढी क्षेत्रको सबैभन्दा ठुलो समस्या डुबान छ खानेपानी अव्यवस्थित सहर फोहोर मैला व्यवस्थापन छैन, एउटा बस पार्ककै अवस्था हेर्नुहोस्, बा के अरे क्याम्पस रोडदेखि आउँदाखेरि यो बाटोमा जाम हुन्छ, यो बस पार्क पनि लाई पनि हामीले व्यवस्थापन गर्नुपर्ने अवस्था छ हेर्नुहोस्। यसलाई चाहिँ नगरको बस पार्क बनाएर बाह्य रूपमा चल्ने बस पार्क चाहिँ हामीले बाहिर बनाउनुपर्छ।
हजुर, म यी विकास निर्माणका कुराहरूमा आउँछु। तपाईँले भन्नुभयो भ्रष्टाचार निर्मूल पहिलो प्राथमिकता हुन्छ, तर तपाईँलाई एउटा तथ्याङ्क म सुनाउँछु। नेपाल विश्वभरिका देशहरूमा 133 भ्रष्टाचार हुने देशमा छ, र दक्षिण एसियाको मात्रै कुरा गर्ने हो भने तेस्रो मुलुक छ बढी भ्रष्टाचार हुने, र अनि त्योभित्र के पनि छ भने सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलका नेताहरू छन् भनेर छ। तपाईँ पनि अमुक कुनै राजनीतिक दलको नेता हुनुहुन्छ, कसरी तपाईँसँग त्यो चुनौती हुँदैन, कसरी त्यो भ्रष्टाचार निर्मूल पार्नुहुन्छ कि पार्टीभित्रै भ्रष्टाचार छ, पार्टीका नेताहरू नै भ्रष्टाचारमा लिप्त छन् भन्ने प्रतिवेदनहरू सार्वजनिक भइरहेको बेलामा?
म हो प्रसन्न ठिक गर्नुभयो, म यही कुरालाई चाहिँ निर्मूल पार्नको लागि एक्लो मान्छे अगाडि उभिएको छु, सिङ्गो मान्छे जस जुनै सुकै ठाउँमा पनि क्रान्ति गर्न पहिला एउटा मान्छे उभिनुपर्छ, त्यसपछि सहयोगी हातहरू र जनताले सहयोग गर्नेछन् मैले पूर्ण विश्वास लिएको छु।
हस्, यतापट्टि जीवनजे कहाँ आउँछु, अब पार्टीले तपाईँलाई टिकट दिइहाल्यो भने, आशा गरौँ देला होइन दिइहाल्यो भने, अनि जनताले तपाईँलाई किन भोट दिने कि फेरि तपाईँलाई किन जिताउने
जनताले? हजुर, किन जिताउने, किनभने चाहिँ मैले उहाँ दिदीले भनिसक्नुभयो होइन कि भ्रष्टाचार लिप्त यो एउटा समाज छ होइन, म पनि एउटा महिला हो र महिला पनि हो र म एउटा यस्तो व्यक्ति हो जसले चाहिँ भ्रष्टाचार मुक्त समाज र प्रशासन निर्माण गर्न चाहन्छु। पहिलो प्राथमिकता मेरो पनि त्यो रहनेछ। अर्को चाहिँ मेरो के प्राथमिकता रहनेछ भनेपछि मैले चाहिँ किनभने विधिको शासनको देश हो हाम्रो, तर विधि विधान भए तापनि त्यो विधि लाई चाहिँ कार्यान्वयन नभइरहेको अवस्थामा, जस्तै सुशासन कायम नभइरहेको अवस्थामा सुशासन कायम गराउन म चाहन्छु। र किनभने हाम्रो तपाईँको हेर्न सक्नुहुन्छ प्रत्येक हाम्रो सरकारी कार्यालयको अगाडि बडापत्रहरू लेखिएको छ, तर त्यो त्यसमा चाहिँ 20 मिनटमा तपाईँको काम हुन्छ, एक दिनमा हुन्छ अथवा दुई दिनमा हुन्छ अथवा तपाईँको 2 घन्टामा हुन्छ भन्ने लेखिएको छ नि बडापत्रहरूमा, तर त्यो बडापत्रहरू कार्यान्वयन त भइरहेको छैन। त्यस कारणले गर्दा मैले चाहिँ चुस्त दुरुस्त सुलभ रूपमा चाहिँ यो सुशासन चाहिँ कायम गराउन चाहन्छु, त्यस कारणले पनि मलाई जनताले भोट दिनुहुन्छ जस्तो मलाई चाहिँ लागेको छ। अर्को छ यो अव्यवस्थित सहरीकरणको कुरा आयो, अव्यवस्थित सहरीकरणलाई सहरीकरण बनाउने फोहोर मैला व्यवस्थापनदेखि लिएर तपाईँले भनिसक्नुभयो विकासका कुरा ल्याउँछ होइन, यी सबै कुराहरू गर्नका लागि पनि जनताले विश्वास गर्नुपर्छ र भोट दिनुपर्छ जस्तो लाग्छ।
हजुर, त शान्तिजी कहाँ हुन्छ, जसरी तपाईँले औँलामा गर्ने हो भने 1, 2, 3, 4, 5 भन्ने हो भनेपछि तपाईँलाई लागेका धनगढीका समस्याहरू केही हुन् कि?
सबैभन्दा ठुलो समस्या भनेर ढल निकास, अव्यवस्थित सहर, फराकिला बाटोघाटो छैनन्, खानेपानीको व्यवस्था छैन, अनि यो तपाईँले देख्नु भएको छ सार्वजनिक शौचालयको पनि महत्त्वपूर्ण भूमिका छ यो बजारमा, एउटै मात्र देख्छु मैले हुलाक्निर, र यो
प्रयोगमा छैन,
त्यो पनि प्रयोगमा छैन, अनि पार्किङ पनि छैन, फोहोर मैला व्यवस्थापन भएन हुँदैन, अनि अहिले यो जुन प्रकारको हाम्रो सडकको ऊ छ नि
सडक
अवस्था छ, त्यसमा अहिले सवारी साधनहरू यति धेरै मात्रामा भए कि चौराहा पुग्नलाई हामीलाई आधा घन्टा लाग्ने अवस्था भइसक्यो।
स्कुल र कार्यालय खुलेको बेला तपाईँ चौराहादेखि क्याम्पस रोड तपाईँको स्कुल आसपाससम्म पुग्यो भनेपछि आधा घन्टा
पक्कै लाग्छ सर,
3 किलोमिटरमा आधा घन्टा लाग्छ।
हजुर,
कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो ट्राफिक व्यवस्थापन?
अब सबैभन्दा पहिला त अब स्थानीय तहमा पुगिसकेपछि यो धनगढी उपमहानगरपालिकामा रिङ रोडको अवधारणा मैले सोचेको छु, जब रिङ रोड हुन्छ र त्यो सडकहरूलाई चाहिँ फराकिलो हिसाबले गर्नुपर्ने हुन्छ, अनि यो रिक्सा सवारी साधन साइकल यिनीहरूको लागि व्यवस्थित बाटो हो, जस्तो साइकल ट्र्याकिङ भयो, फुटपाथ भयो, अनि ई रिक्साको लागि बाटो, र हामीले 4 लेन या 6 लेनको बाटो बनाउन सक्यौँ भनेपछि यो सडकको जुन जाम छ नि यसलाई चाहिँ व्यवस्थित गर्न सकिन्छ।
तर 4 लेन र 6 लेन बनाउनका लागि त कसै न कसैका घरहरू भत्काउनु पर्छ,
पक्कै पनि पर्छ, किनभने त्यो त
भत्काउन देलान्,
यो त जनताको सरकार स्थानीय तह भनेको जनतामुखी हुने भएको कारणले गर्दाखेरि पक्कै पनि जनताको सहयोग र उहाँको सल्लाह र सहभागितामा नि त बनाइन्छ सहभागिता बनाइने कुरा भयो
म घर भत्काउँछु भनेपछि भुर्न देलान फेरि
होइन होइन भत्काउने भन्न खोजे होइन कि उहाँहरूसँग सहकार्य गरेर उहाँहरूलाई सहभा सँगै लिएर यसो गर्दा कस्तो हुन्छ हाम्रो धनगढी उपमहानगरपालिकालाई पछि विगत पछि दस वर्षमा हामीले एउटा नेपालकै टप नमुना के अरे महानगरपालिकामा बनाउनको लागि त जनताको सहकार्य त अब आवश्यक छ नि त त्यसका लागि चाहिँ उहाँहरूले पक्कै पनि साथ त दिनुहुन्छ त्यसको त उचित क्षतिपूर्ति दिन्छ नि त सरकारले
हाँसे त जीवनजी कहाँ आउँछु जस्तै तपाईँले भन्ने हो भनेपछि तपाईँको नजरमा के हुन् कि धनगढीका अहिलेका जल्दा बल्दा समस्याहरू
जल्दा बल्दा समस्याहरू यहाँले भनिसक्नुभयो होइन सबैभन्दा पहिला त सहर नै अव्यवस्थित छ जसमा चाहिँ तपाईँको सडकको कुरा गरिहाल्नुभयो सडक अव्यवस्थित सडक छ तपाईँको त्यसै गरिकन खानेपानी ढल निकास भयो त्यसै गरिकन भन्सारका कुराहरू भयो त्यसै गरिकन कर चाहिँ हाम्रो अवैज्ञानिक कर लागू भएको छ त्यसै गरिकन तपाईँको शौचालयहरू सार्वजनिक शौचालयहरूको भयो त्यसै गरिकन त चौपायाहरू तपाईँले देखेर नै राख्नु भएको छ यी विभिन्न यावत समस्याहरू चाहिँ रहेको छ धनगढीमा यी समस्याहरूलाई चाहिँ म भएर गयो भने अथवा हामी हाम्रो पार्टीको के अरे मेयर उपमेयरदेखि लिएर हाम्रो टिम आयो भनेपछि चाहिँ यसलाई चाहिँ समाधान गर्न चाहिँ अग्रसर
कसरी के कसरी जसरी तपाईँले तपाईँलाई भनिहालौँ सबभन्दा ठुलो समस्या अब बर्खा लाग्न थाल्यो एक महिनापछि पानी पर्छ धनगढीमा कम्मरसम्मको पानीमा तपाईँ हामी हिँडेको उदाहरण नै छ हामी आफै भुक्तभोगी छौँ कसरी यस्ता समस्याहरू समाधान
चाहिँ कस्तो भएको छ भनेपछि तपाईँले देखि नै राख्नु भएको छ होइन हामीलाई सबैलाई व्याप्तै छ कि यो चाहिँ जहाँ जहाँ नालाहरू छन् ती नालाहरूमा चाहिँ घर निर्माण भइसकेका छन् होइन तिनीहरूलाई चाहिँ तिनीहरूलाईसँग छलफल गरेर तिनीहरूलाई चाहिँ उचित ठाउँको व्यवस्था गरेर त्यस्तो नालाहरूमा चाहिँ ढल निकास हुन सक्ने पानी बग्न सक्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो भयो भने डुबान चाहिँ कम हुन्छ किनभने उत्तरबाट पानी बगेर दक्षिणतर्फ गइरहेको छ यदि ढल निकासको व्यवस्था भयो भनेपछि हाम्रो धनगढी कहिले पनि डुबानमा पर्दैन मलाई त्यस्तो लाग्छ
मलाई एकजना शहरी विज्ञले भन्नुभएको थियो कि धनगढीमा पानी नजम्नका लागि त यति सम्भावना छ क्याम्पस रोडदेखि चौरासम्म पाँच छवटा खोलाहरू छ जुन उत्तर दक्षिण भएर बगिरहेको छ तिनीहरूलाई सर्लक्क पानी बग्न दिने मात्रै बनाइदिने हो भनेपछि त्यसमा लगानी धेरै गर्नै पर्दैन त्यो अध्ययन के गर्नुभएको छ त्यो थाहा छ
त्यस हजुर त्यसकै लागि सर त्यो नालामा जति नालाहरू छन् नि ती नालाहरूमा चाहिँ तपाईँको घरहरू अव्यवस्थित घरहरू बनेका छन् भनौँ न अव्यवस्थित घरहरू बनेको हुनाले ती घरहरू भएका व्यक्तिहरूलाई अथवा ती घरहरू भएका मानिसहरूलाई चाहिँ अन्यत्र ठाउँमा भनौँ न उहाँहरूलाई पनि व्यवस्थित हुने गरी चाहिँ जग्गा उपलब्ध गराएर त्यसको मौजात दियो भनेपछि पक्कै पनि त्यो नालाहरूलाई चाहिँ हामीले ढल निकासको रूपमा अथवा पानी बग्नेसम्म बनाउन सकिन्छ जस्तो मलाई चाहिँ लागेको छ त्यस्तो भयो
जसरी यो इन्टरभ्यू लिँदाखेरि फेस टु फेसमा मैले थुप्रै उम्मेदवारहरू आकाङ्क्षीहरू दावेदारहरू बोलाएर इन्टरभ्यू लिँदाखेरि उहाँले के भन्नुहुन्छ भने म त्यो खोला नालाको अतिक्रमणलाई व्यवस्थित पार्ने प्रयास गर्छु जसले अतिक्रमण गरेको छ त्यसलाई क्विक हटाउनेछु भनिदियो भने अलिक भोटमा पर्छ कि भन्ने हो
हटाउने होइन सर क्विक नै चाहिँ अहिले जस्तै
अतिक्रमण हो नि त त्यो
अतिक्रमण हो अतिक्रमण हो तर क्विक अहिले नै अहिले अहिलेको अहिले नै हटाउनु पर्छ भन्ने छैन नि त तपाईँको यत्रो वर्षसम्म डुबान परिसक्यो किनभने अहिले तपाईँको तुरन्तै बर्खा त आइसक्यो नि त बर्खामा उनीहरूको व्यवस्था नगरिकन हट भन्न त मिल्दैन नि त त्यो होइन त्यो हामीसँग थुप्रै जमिनहरू छ कैलाली जिल्लामा हेर्ने हो भनेपछि तपाईँको यो नगरभित्र पनि थुप्रै जमिनहरू छ प्रति जमिनहरू ऐलानी जमिनहरू छ ती ऐलानी जमिनहरूलाई पनि प्रति बनाउन सकिने अवस्था छ होइन सम्भावित अध्ययन गरेर प्रति बनाएर के अरे
लाल
पूर्जा वितरण गरेर पनि उहाँहरूलाई व्यवस्था गरेर उहाँहरूलाई पनि घाटा नलाग्ने गरी व्यवस्था गरेर
धेरै ठाउँमा भूमिहीनहरूले अतिक्रमण गरेको छैन नदीनालाहरू जसको त्यहाँ छेउछाउमा जग्गा छ जसँग लाल पूर्जा छ जसका दुई तले तिन तले घर छन् उनीहरूले नि बााउन्ड्री हाल्दै खोलालाई खोलातिर जाँदै गरेका छन्
बढाउँदै लगेर गएका छन्
त्यस्तोलाई के गर्ने तपाईँले भने जस्तै भूमिहीन सुकुम्बासीहरू होला जसको केही छैन उसलाई त व्यवस्थापन गर्नु पर्ला स्थानीय तहले
उहाँहरूलाई पनि मौजा दिएर अनि व्यवस्थापन गर्नै पर्छ सर यो चाहिँ उहाँहरूले पनि बुझ्नुपर्छ किनभने उहाँहरू पनि यो नगरको नागरिक त हो नि त उहाँहरू पनि आफै डुबानमा के अरे एउटा सचेत नागरिक भएको हुनाले आफै पनि डुबानमा त सधैँ बस्न चाहनुहुन्न होला नि त्यस कारणले एउटा सचेत नागरिकको हैसियतले उहाँहरूले पनि यो कुरा बुझ्नुपर्छ र हामीले बुझाउने एकदमै प्रयास गर्छौँ र पक्कै पनि यो चाहिँ तपाईँको यो बर्खामा नहोला तर अर्को बर्खासम्म पक्कै पनि यो व्यवस्थापन चाहिँ गर्नेछ
हस् तपाईँ सुदूरपश्चिमको आवाज दिनेछ 99.9 8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदको दौडमा रहनुभएकी नेत्री जीवन राणा र पार्टीले टिकट दिएर चुनावी प्रचार प्रसारमा होमिसक्नु भएन कि नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेद्वार शान्ति अधिकारी क्षेत्री तपाईँहरू कतै नै जानुहोला, उहाँसँग अझै धेरै कुराकानी गर्न बाँकी छ। अहिले पालो भएको छ ब्रेकको।
कान्तिपुरको
कान्तिपुर काठमाडौँ पोस्ट
मेहबानी बसालौ
बम्परमा एक किलो सुन
आफूतिर खसालौ कान्तिपुरको उपहारै
कान्तिपुरको स्वर्णपुर कान्तिपुर राष्ट्रिय दैनिकको आज काठमाडौँ पोस्टको वार्षिक ग्राहक बन्नुहोस् र स्क्र्याच गरी जित्नुहोस् स्काइवर्थको एलईडी टिभी लेगो स्मार्टफोन ल्यापटप पावर ब्याङ्क घडी वाटर प्युरिफायर गिफ्ट भाउचर र रु 200 देखि रु 2500 सम्मको नगद छुट हरेक हप्ता 1 किलो चाँदी हरेक महिना 10 तोला सुन अनि एकजना भाग्यशाली विजेताले जित्नुहुनेछ बम्पर उपहार 1 किलो सुन ग्राहक बन्नका लागि तुरन्तै नजिकको पत्रिका पसलमा सम्पर्क गर्नुहोला कान्तिपुरको स्वर्णपुर
शैक्षिक सत्र 2074 का लागि श्री त्रिनगर माध्यमिक विद्यालयमा भर्ना खुलियो। हाम्रा विशेषताहरू कक्षा 1 देखि 10 सम्म निशुल्क भर्ना पूर्ण निशुल्क पढाइ निशुल्क परीक्षा शुल्क र नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तकको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने उपयुक्त शैक्षिक वातावरण उच्च अनुशासन पर्याप्त खेल मैदान र आफ्नै सुविधा सम्पन्न भवन प्राविधमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने बालमत्री तथा मन्टेसोरी पद्धतिबाट अध्यापन गराइने पर्याप्त खेल सामग्री कम्प्युटर ल्याब तथा क्यान्टिनको व्यवस्था भएको नेपाल सरकारद्वारा प्रदान गरिने विभिन्न छात्रवृत्तिका साथै विद्यालयद्वारा प्रत्येक वर्ष प्रदान गरिने थप छात्रवृत्ति श्री 1008 स्वामी देवराज आचार्यज्यूबाट 10 जना गरिब छात्र छात्रालाई रु 1000 को दरले छात्रवृत्तिको व्यवस्था कक्षा 1 र 2 मा अङ्ग्रेजी माध्यमबाट पढाइनुका साथै निशुल्क खाजाको व्यवस्था कक्षा 10 मा भगवती श्रेष्ठ अक्षय कोष र कक्षा 11 र 12 मा जय पद्महरि अक्षय कोषबाट दिइने छात्रवृत्ति कक्षा 1 देखि 5 सम्मका नानीहरूका लागि चिप्लेटी र पिङको व्यवस्था भएको र अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यार्थीहरूका लागि समेत निशुल्क पाठ्य पुस्तकको व्यवस्था प्रधान अध्यापक गणेश दत्त भट्ट श्री त्रिनगर माध्यमिक विद्यालय धनगढी कैलाली फोन नम्बर 521635 र मोबाइल नम्बर 98584215535
एउटा सानो पाइलाले गन्तव्यसम्म अघि बढाउँछ साना साना प्रयास जसले शिखर चुम्न सघाउँछ हरेक दिनको हरेक पलहरूलाई सजिलो बनाउँछ जब जीवी मोबाइल तपाईँसँग हुन्छ जसमा छ उत्कृष्ट ब्याट्री पावर एलईडी बल्ब अनि सुपर लाउड स्पिकर 1 वर्षको वारेन्टी भएको श्रमजीवी कर्मजीवी र बुद्धिजीवीहरुको आफ्नै मोबाइल जीबी मोबाइल सम्पर्क इमेजिङ ट्रेड कन्सर्न धनगढी फोन 98510 1492 98010 05911
कता पुगेर हो जोडिने मिलेर बसौ चिया पिउ खै तीन कप चिया ल्याउ त साउजी
त्यही पर ओके परिवार स्वास्थ्य सेवा सम्म गएर आको
ए के भो भाउजूलाई
त्यस्तो केही भएन अब एउटा बच्चा भइहाल्यो अर्कोलाई थाती राखौं कि भनेर
छ्या तपाई पनि यस्तो कुरा पनि के भन्यो होला
भएकै कुरा त हो अब केही वर्षसम्म अर्को बच्चा हुन नदिन ओके आयुसीडी को सेवा लिएर आएको
ए अनि अनि कहाँबाट थाहा पायो नि तिमीहरूले यस्तो कुरा
मैले त पल्ला गरे दिदीले भन्नु भएपछि थाहा पाएर ओके परिवार स्वास्थ्य सेवामा गए कि
ए कुरा त्यसो भयो लौ म पनि त्यसो भए मेरी श्रीमती सँगै ओके परिवार स्वास्थ्य सेवामा आजै जानेछु
थप जानकारी र गुणस्तरीय परिवार नियोजनको सेवा सुपथ मूल्यमा लिनका लागि श्रीमान श्रीमती दुवै नजिकै रहेको ओके परिवार स्वास्थ्य सेवामा आजै जानुहोस् वा 1115 निशुल्क फोन गर्नुहोस्
खुसीको खबर विशेषज्ञ डाक्टरहरूको टोली अब नवबुद्ध अस्पताल प्राली र नवबुद्ध मेडिकेयर जोनमा वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमडी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्ट साथै वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर मोहन साउद एमबीपीएस एमडीबाट उपचार सेवा प्राप्त भइरहेको जानकारी गराउँदछौँ हाम्रा सेवाहरू बिना चिरफार अत्याधुनिक प्रविधिले दूरबीन विधिबाट पित्तथैली हार्निया र एपेन्डिसाइटिसको सफल अपरेसन गरिन्छ साथै नाक कान र घाँटी सम्बन्धी सम्पूर्ण समस्याहरू उपचार तथा अपरेसन गरिन्छ डाक्टर भेट्ने समय प्रत्येक दिन सम्पर्क नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन धनगढी मालपोत जाने बाटो सम्पर्क फोन नम्बर 091-524-566 98-24-60-17-43 स्मरण रहोस् यो नवबुद्ध मेडिकेयर जोन धनगढी 8 बुद्ध चोकमा रहेको नवबुद्ध अस्पताल प्रालीको शाखा हो जहाँ वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बेबी सिंहबाट यही वैशाख 15 गतेदेखि प्रत्येक दिन स्वास्थ्य उपचार सेवा दिँदै हुनुहुन्छ
यो व्यापारी विश्रामपछि पुनः स्वागत छ श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टू फेस सुनिरहनु भएको छ आजको फेस टू फेसमा हामीसँग हुनुहुन्छ नेपाली कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदको दौडमा रहनुभएकी नेत्री जीवन राणा र पार्टीले टिकट दिएर चुनावी प्रचार प्रसारमै होमिसक्नु भएकी नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेद्वार शान्ति अधिकारी छेत्री यहाँ दुवैजनालाई फेरि पनि हार्दिक स्वागत गर्दै अब हामी अलिकता तपाईँहरूका योजना अथवा अबको धनगढी कस्तो हुनुपर्छ म गयो भने मैले यस्तो धनगढी बनाउँछु भन्दाखेरि के चाहिँ योजना छन् कि के बनाउनु छ म जीवनीबाटै सुरु गर्छु
हजुर सर मैले चाहिँ सबैभन्दा पहिला अघि नै भनिसकेँ एक नम्बरमा चाहिँ प्रशासनलाई चाहिँ सुशासन युक्त प्रशासन बनाउनेछु अर्को चाहिँ मैले आर्थिक विकासका आर्थिक समृद्धि विकासका खाकाहरू मैले चाहिँ ल्याउनेछु जसमा चाहिँ उद्योग व्यापार व्यवसाय पर्यटन कृषि क्षेत्रको विकास भयो त्यसै गरिकन युवा हाम्रो युवाहरू धेरै पलायन भइरहेका छन् विदेशमा ती युवाहरूको लागि स्वरोजगारको खाकाहरू स्वरोजगारका कार्यहरू ल्याउनेछौँ त्यसै गरिकन स्वदेशी विदेशी लगानी भित्र्याउने कार्य गर्नेछु सहकारी विकास व्यवस्थापन गर्नेछु त्यसै गरिकन अब मैले चाहिँ अर्को के भन्दैछु भनेपछि भौतिक पूर्वाधार निर्माण चाहिँ अघि हामीले सडकको कुरा पनि गरिसक्यौँ जसमा चाहिँ ढल प्रत्येक गाउँमा पिच सडक निर्माण गर्न भनौँ न एउटा वडाबाट अर्को वडा जोड्ने पिच सडक निर्माण गर्ने खाका ल्याउनेछु त्यसै गरिकन ढल निकास व्यवस्थापन भयो स्थानीय विकास निर्माणका परियोजना सञ्चालन गर्न सकिन्छ पुल को बिजुली जस्तै तपाईँले हेर्न सक्नुहुन्छ बिजुली हाम्रो उपमहानगरपालिका भन्छौँ तर तपाईँ जान सक्नुहुन्छ डुमोलेतिर जानुहोस् 17 नम्बर वडामा हाम्रो त्यहाँ चाहिँ तपाईँको एउटा बत्तीको पोल पनि छैन होइन त्यसै गरिकन खानेपानी
उपमहानगर भनिदिया छ जनताले बत्ती बाल्नु पाएको छैन
तपाईँको त्यहाँको जनताहरूले तपाईँको पुल बनिसकेको छैन खुटिया नदीमा पुल बनिसकेको त्यहाँको जनताहरूले भनौँ न एउटा प्रस्तुति गृह पनि त्यहाँ छैन एउटा वडामा भनौँ न स्वास्थ्य चौकी चाहिँ एउटा निर्माण गर्ने भनेर योजना चाहिँ बनाएको छ तर बनिसकेको अवस्था चाहिँ छैन तपाईँको एउटा डेलिभरी हुने महिला चाहिँ एम्बुलेन्स आउन नपाएर चाहिँ त्यस्तो मृत्यु हुने अवस्था देखिरहेको छ र भइसकेका पनि छन्। त्यसै गरिकन खाने पानी सरसफाइको कार्यक्रम चाहिँ मैले ल्याउनेछु भन्ने मैले एउटा आफ्नो खाका बनाएको छ। बजार व्यवस्थापनका कार्यहरू गर्नेछु भन्ने छ। त्यसै गरिकन सामाजिक विकास निर्माणका कार्यहरू पनि गर्नुपर्छ किनभने यहाँ धेरै जात जाति भाषा भाषी संस्कार संस्कृति भएका मानिसहरू छन्। यिनीहरूको भाषा भाषी संस्कार संस्कृतिहरूको संरक्षण जगेर्ना गर्ने कार्यक्रमहरू गर्नुपर्छ। जस्तै तपाईँको एउटा म्युजियमको स्थापना गर्ने, ओपन जूको स्थापना गर्ने, त्यसै गरिकन थारूहरूको जुन संस्थागत एउटा प्रणाली छ नि, बडघर प्रणाली, राणा थारूहरूको भलमनसा प्रथा, यिनीहरूले चाहिँ आफ्नो काम त गरेको छैन नि त, तपाईँको गर्ने बेला समाजकै काम, नागरिकहरूकै काम गरेको हुनाले यिनीहरूलाई चाहिँ एउटा संस्थागत विकास गर्नका लागि तपाईँको यिनीहरूको तलब भत्ताको चाहिँ व्यवस्था गर्नुपर्छ भलमनसा र बडघरहरूलाई। त्यसै गरिकन तपाईँले भादा गाउँमा होमस्टेदेखि नै राख्नुभएको छ, एउटा गाउँमा मात्रै होमस्टे छ। त्यसै गरिकन पर्यटन व्यवस्थापन गर्नका लागि होमस्टे, अर्को होमस्टे अरू गाउँमा र राणा थारूहरूको गाउँहरूमा पनि होमस्टे निर्माण गर्ने चाहिँ एउटा खाका ल्याउनेछु। त्यसै गरिकन तपाईँको ज्येष्ठ नागरिकहरूको लागि आश्रम बनाउने, होइन, आश्रम बनाइसकेपछि तिनीहरूलाई अध्ययन केन्द्रहरू भयो, सबैजना त अध्ययन गर्न त जान्दैनन् तर पनि भजन कीर्तन गर्ने एउटा हलको व्यवस्था गर्ने, त्यसै गरिकन एकल महिलाहरूलाई सिपमूलक कार्यहरू र स्वरोजगार, उनीहरूलाई कसरी इन्डिपेन्डेन्ट बनाउने त्योतिर जाने हो। त्यसै गरिकन बाल मैत्री वातावरण सिर्जना गर्नको लागि बाल बालिकाहरूको लागि बालबालिकाहरूको खेल्नका लागि बाल पार्कहरूको व्यवस्था गर्नेछु, खेल मैदानको। त्यसै गरिकन शैक्षिक बेरोजगारहरूलाई चाहिँ तपाईँको सामाजिक सुरक्षाको अनुभूति दिलाउनको लागि तिनीहरूलाई चाहिँ सजिलैसँग चाहिँ कसरी रोजगारको व्यवस्थापनको लागि चाहिँ उनीहरूलाई चाहिँ थोरै लोनमा चाहिँ बढी उनीहरूलाई चाहिँ रोजगारी दिनको लागि, इन्डिपेन्डेन्ट हुनको लागि व्यवस्थापन गर्नेछु। जस्तै शिक्षा चाहिँ हाम्रो तपाईँहरूले देखि नै राख्नुभएको छ, एउटा शिक्षा चाहिँ मावि शिक्षा मावि तहसम्म चाहिँ शिक्षा निःशुल्क भनेको छ, होइन, तर मावि विभिन्न बहानामा विद्यालयहरूले चाहिँ फी उठाइरहेको छ, होइन, त्यसलाई चाहिँ कसरी हुन्छ त्यो फीलाई त्योलाई निरुत्साहित गरी गुणस्तरीय शिक्षालाई प्रोत्साहन गर्नका लागि तपाईँको के अरे सिपमूलक प्राविधिक शिक्षाहरूको लागू गर्ने, त्यसै गरिकन प्रविधियुक्त शिक्षाको स्थापना गर्ने व्यवस्था गर्ने, जस्तै ई लाइब्रेरी भयो, होइन, सामुदायिक अध्ययन केन्द्रहरू भए यिनीहरूका पनि व्यवस्थापन गर्ने, अनि प्रत्येक वडामा प्रत्येक टोलमा बाल विकास केन्द्रको चाहिँ व्यवस्था गर्नुपर्छ। त्यसै गरिकन नगर स्तरमा शैक्षिक अनुसन्धान केन्द्रको स्थापना गर्ने, किनभने अनुसन्धान केन्द्रहरू हामी कहाँ यहाँ छैन, त्यस कारणले अझ म त भन्छु महिला अनुसन्धान केन्द्र, महिला टिपिकल महिलाहरूको लागि पनि अनुसन्धान केन्द्र स्थापना गर्ने। त्यसैहरू गरिकन शिक्षकहरूलाई चाहिँ मुख्य कुरा चाहिँ उत्तरदायी बनाउनुपर्छ, सरकारी स्कुलका शिक्षकहरूलाई चाहिँ
सजिलो छ, त्यति सजिलो छ त्यो उत्तरदायी बनाउन, अहिले अहिले तपाईँको आन्दोलन पनि भइरहेको छ, केही सहमति पनि भए, शिक्षामा सामुदायिक विद्यालयहरूलाई र त्यहाँ पढाउने शिक्षकहरूलाई एउटा वेल एजुकेसन भन्छ नि, राम्रो शिक्षा प्रणालीमा ढाल्न सकिन, सजिलो छ
गुणस्तरीय शिक्षा प्रणालीमा? हजुर, म पहिला आफै पनि शिक्षक भइसकेको हुनाले चाहिँ मलाई लाग्छ एकदमै राम्रोसँग ढाल्न सकिन्छ। किन भन्नुहोस् न, एउटा के छ भनेपछि शिक्षक हरू आफै उत्तरदायी भयो भनेपछि, र अर्को कुरा चाहिँ शिक्षकहरूको बच्चा त्यही आफै पढ्ने स्कुलमा पनि उनीहरूलाई भर्ना गरिदियो भनेपछि शिक्षक त उत्तरदायी हुन्छ नि त, होइन? सरकारले अहिले हामीलाई पुग्ने तलब दिएकै छ नेपाल सरकारले, त्यस कारणले गर्दाखेरि अझै यो तलबलाई अझै उनीहरूलाई यदि पुगिरहेको अवस्था छैन भनौँ न भने चाहिँ हाम्रो पुगिरहेको अवस्था छैन भने त्यो शिक्षकको तलब भत्ता वृद्धि गरेर भए पनि उनीहरूलाई चाहिँ उत्तरदायी बनाउनुपर्छ भन्ने एउटा लाग्छ।
तपाईँलाई मैले यहाँनिर रोकेँ, तपाईँका अझ केही छन् भनेपछि एकछिनपछि अर्को 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 सेसनमा हामी कुराकानी गर्छौँ। यतापट्टि छेउमै शान्ति अधिकारी क्षेत्री पनि हुनुहुन्छ, तपाईँका उहाँ जस्तै तपाईँका के योजना छन् के धनगढीलाई समृद्ध बनाउनका लागि, नमुना बनाउनका लागि के गर्नुहुन्छ?
मैले त्यस पदमा जितिसकेपछि जनतालाई सहभागिता गराएर विकास निर्माणका साथै संविधानमा व्यवस्था भए बमोजिम हक अधिकारलाई सशक्त रूपले स्थानीय तहमा सशस्त रूपमा स्थानीय तहमा म परिमार्जित गर्नेछु। जुन 22 हक अधिकार छन् नि स्थानीय तहका, तिनलाई चाहिँ पूर्ण रूपले भ्रष्टाचार मुक्त र सशक्तिकरणका हिसाबले म परिचालन गर्नेछु। अब मेरा परियोजनामा चाहिँ दीर्घकालीन र अल्पकालीन योजना बनाएर म अघि बढ्ने छु। त्यसमा सडक निर्माणका कुराहरू भए, व्यवस्थित अव्यवस्थित बाटोलाई व्यवस्थित बनाउने, पर्यटनको विकासका सम्भावना केन्द्रलाई राखेर संरक्षण सम्वर्धन गर्ने, प्रत्येक वडामा स्वास्थ्य चौकी अनि प्रसूति गृह एउटा एम्बुलेन्स बनाउने, जस्तो अव्यवस्थित बसोबास छ सुकुम्बासीहरूलाई उनीहरूलाई एक राम्रो ठाउँमा व्यवस्था गरेर लाल पूर्जाहरू वितरण गर्ने, अनि शान्ति सुरक्षा मैत्रीपूर्ण कायम गर्ने, बेरोजगार युवालाई सिपमूलक प्रशिक्षण दिएर उनीहरूलाई आत्मनिर्भरतातर्फ अग्रसर गर्नेका साथै अब बाटोघाटोको समस्या भए, ढल्ने काँस यी त अघि नै भनिसकेका कुरा भए, त्यसमा पनि अब गाउँतिर जुन छ के अरे थुप्रै कुराको समस्या छ गाउँतिर, जातीय छुवाछात संविधानमा लेखे भने पनि यो के अरे विभेद जुन निमुखा गरिब वर्गलाई गरिने विभेद छ त्यसको पनि म अन्त गर्नेछु। साथै के अरे कृषि जुन कृषि पकेट क्षेत्र भनेर मानिएका छन् ती फुलबारी उर्माहरूलाई त्यहाँ के अरे कोल्ड स्टोरका साथै सिँचाइ सुविधा पनि दिलाउनेछु। यसै गरेर प्रत्येक वडामा महिला मैत्री के अरे कार्यालय जो न्याय दिलाउनलाई छिटो छरितो होस् त्यो त्यसका लागि चाहिँ प्रत्येक वडामा महिला मैत्री संस्था पनि खोलिनेछ। वृद्ध आश्रमका कुरा गर्दाखेरि अब वृद्ध आश्रम होइन ती वृद्ध ज्येष्ठ नागरिकलाई चाहिँ सरकारले नै एउटा आवासको निर्माण गर्नुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि
अहिले त वृद्ध वृद्धालाई आश्रममा राख्नु हुँदैन, घरमै पुनर्स्थापित गर्नुपर्छ भन्ने पनि छ।
त्यो भनिरहँदा मैले के भन्न खोजेँ भने जसका छोराछोरी छैनन्, जसले गर्छ के अरे अवहेलना गर्छ, सकभर त उनीहरूलाई न्याय कानुनी दायराभित्र ल्याएर घरमै राख्न सक्ने वातावरण बनाउने, यदि त्यो सम्भव छैन र ज्येष्ठ नागरिकले मान्नु भएन भनेपछि सरकारले उहाँहरूको लागि सुरक्षित आवास त्यसमा सबै कुराको प्रत्याभूति हुने हिसाबले चाहिँ एउटा आवास निर्माण गर्नुपर्छ।
हस्, यता जीवनजीको लामै लिस्ट छ, योजना बनाएर आउनु भएको छ, अझ के 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 भन्नु भएको छ?
सर, मैले चाहिँ एउटा मैले एजुकेसनकै कुरा गरेर थिएँ होइन, बिचमा हाम्रो कुरा गरेँ। मैले चाहिँ एउटा यो हाम्रो धनगढी उपमहानगरपालिकामा एजुकेसन हबको रूपमा चाहिँ स्थापना गर्न चाहन्छु, किनभने म एजुकेसन ब्याकग्राउन्डको मान्छे पनि हो, त्यस कारणले यसलाई चाहिँ एउटा शैक्षिक केन्द्रको रूपमा चाहिँ स्थापना गर्न चाहन्छु, किनभने हामीसँग धेरै स्रोत साधन र धेरै राम्रो एजुकेसनको लागि एउटा भनौँ न केएमसी जस्तो
एउटा
कलेज छ, त्यसलाई चाहिँ किन युनिभर्सिटी नबनाउने होइन, किनभने स्रोत साधनले सम्पन्न छ नि त। त्यस कारणले गर्दा यो सात यो हाम्रो सात नम्बर प्रदेशको सबैजनाले ओहो यो धनगढी आउनुपर्छ है पढ्न, धनगढी नै हाम्रो एउटा एजुकेसन हब हो, यो केन्द्र हो, यसबाट हामीले सबै प्रकारका एजुकेसन।
तर अहिले अवस्था तपाईँलाई भनौँ, हाम्रो केएमसी तपाईँले भन्नुभयो युनिभर्सिटी बनाउन लायकको छ भनेर, केएमसीमा पढ्ने अधिकांश बालबालिकाहरू पहाडी जिल्लाबाट आएर धनगढीमा बसाइसकेर गर्छन्। तर तपाईँ हामी नगरका बासिन्दाहरू, महानगरका बासिन्दाहरू, हाम्रा छोराछोरी फेरि काठमाडौँ गएको हुन्छन्, त्यो रोक्ने
हो, त्यो रोक्नका लागि एजुकेसन हब बनाउनुपर्छ भन्ने मान्यता मेरो हो। त्यस कारणले यदि हामीसँग यही नै सबै प्रकारको एजुकेसन भनौँ न क्वालिटी एजुकेसन पाउने हो भनेपछि हामी बाहिर त हाम्रो बालबालिकाहरू जाँदैनन् नि होइन, त्यो जान हुन्न भन्ने मान्यता हो, किनभने हामीले यहाँ कमाएको पैसा सबै चाहिँ हामीले अर्को प्रदेशमा गएर खर्च गरिरहेका छौँ, र काठमाडौँको मान्छेहरू अमेरिका युरोपतिर गइरहेका छन् नि, ती बच्चाहरू ती त त्यहाँ गएर आफ्नो पैसाहरू खर्च इन्भेस्ट गरिरहेका छन् नि, त्यस्तो अवस्था नआओस् भन्नका लागि मैले चाहिँ त्यस्तो एजुकेसन हब बनाउनुपर्छ हाम्रो यो धनगढी उपमहानगरपालिकालाई भन्ने मेरो मान्यता हो। अर्को मैले स्वास्थ्यको कुरा गर्न चाहन्छु यहाँसँग, यो सेती अञ्चल अस्पताल चाहिँ एउटा सुविधा सम्पन्न अस्पतालको रूपमा यहाँ चाहिँ बनाउनुपर्छ, किनभने यहाँ सबै प्रकारको डायग्नोसिसहरूदेखि लिएर सबै प्रकारका रोगका निवारणहरू यहाँ हुन्छ, औषधि उपचार हुन्छ भनेपछि हामी बाहिर जान पर्दैन, भनौँ न एउटा सिटी स्क्यान गर्नका लागि पनि हामी बाहिर जानु परिरहेको छ, नेपालगञ्ज जानु परिरहेको छ, त्यस्तो अवस्था नआओस्, ती सबै सुविधा सम्पन्न यो अस्पताललाई बनाउनुपर्छ, र प्रत्येक वडावडामा प्रसूति गृह सेवाको सहित 15-15 बेड भएको अस्पतालको व्यवस्थापन गर्नको लागि म पक्कै पनि पहल गर्नेछु, र त्यसै गरिकन मैले अघि भनिसकेँ दीर्घ रोगहरूको उपचार चाहिँ यहीँ होस्, र जस्तै सिगल सेल एनिमियाको यहीँनिर चाहिँ अहिले परीक्षण भइरहेको छ, त्यसै गरिकन थारूहरू बसेको अन्य बस्तीहरूमा अन्य गाउँपालिकाहरूमा पनि स्वास्थ्य परीक्षण त्यहाँ नै होस् भन्ने चाहिँ म चाहन्छु र अर्को भूमि सम्बन्धी कुरा म यहाँ समक्ष आफ्नो खाका प्रस्तुत गर्न चाहन्छु किनभने भूमिहीन थुप्रै वादी जाति भयो त्यसै गरिकन मुक्त कमैया हलिया तथा गरिबीका रेखा मुनि परेका सीमान्तकृत वर्गहरू थुप्रै छन् नि होइन उहाँहरूलाई चाहिँ उचित एक प्रकार एकपटकलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि उनीहरूलाई जमिन चाहिँ दिनुपर्छ भन्ने मान्यता हो त्यो चाहिँ सम्भावित अध्ययन गरेर दिनुपर्छ त्यसै गरिकन
तर जति पनि नेताहरू मसँग कुराकानी गर्नका लागि इन्टरभ्यू दिनका लागि आउनुहुन्छ उहाँले भूमिको कुरालाई बडा प्राथमिकताका साथ अलिकता भोटसँग मलाई भोट देलान् भूमिहीनहरूले भनेर त होइन
हजुर होइन होइन भोट दिनका लागि होइन वास्तवमै एउटा कुरा के बुझ्नुपर्छ भनेपछि भूमिहीन होइन र होमलेस पिपुलहरू हुन्छन् जसको घरै छैन होइन म चाहिँ बाहिर विदेशहरूमा गएको बेला देखेँ कि उहाँहरूसँग पनि जमिन छैन बस्ने घर छैन तर पनि एउटा यस्ता सङ्घ संस्थाहरू छन् जसले चाहिँ उहाँहरूलाई दिउँसोको खानाको व्यवस्था साँझको खानाको व्यवस्था र टहराको व्यवस्था चाहिँ गरिदिएको छ होइन त्यस कारणले त्यस्तो बाहिर गएको बेला सिकेर आएका कुराहरू पनि यहाँ लागू गर्न सकियो नि सबै कुरा पैसासँग तुलना गर्न हुँदैन जस्तै अघि हामीले एउटा कुरा गऱ्यौँ नि सरसफाइको कुरा सरसफाइमा चाहिँ पैसै लाग्छ भन्ने छैन नि त आफ्ना घरबाट निस्केका ठोस फोहोर मैलाहरू व्यवस्थापन गर्न सकियो के अरे सड्ने गल्ने फोहोरलाई एक ठाउँमा राखेर नसड्ने फोहोरलाई एक ठाउँमा राखेर त्यसलाई कम्पोस्ट मलको रूपमा पनि प्रयोग गर्न सक्छ त्यसरी यसरी चाहिँ पैसै लाग्छ भन्ने छैन विकास निर्माण गर्दाखेरि हरेक ठाउँमा पैसै लाग्ने भन्ने
बिना पैसा गर्न सकिने विकास पनि धेरै छ
हजुर यी बिना पैसाले विकास गर्न सक्ने योजना पनि गर्न सकिन्छ र तपाईँको जस्तै वातावरणीय संरक्षणको कुरा पनि म यहाँ जोड्न चाहन्छु त्यो वातावरणीय संरक्षणमा चाहिँ प्रत्येक घरबाट निस्केको फोहोर मैले अघि भनिसकेँ त्यसलाई व्यवस्थापन गर्न सकियो होइन कम्पोस्ट मलको रूपमा व्यवस्थापन गर्न सकियो त्यसै गरिकन शौचालयको व्यवस्थापन गर्नु पर्यो किनभने हाम्रो त्यति कन्सियस नभएको हुनाले शौचालय प्रयोग गर्न गरिरहेका छैनन् र शौचालय पनि नभएको अवस्था छ त्यस कारणले प्रत्येक घरमा चाहिँ शौचालयको व्यवस्था गर्नुपर्छ सार्वजनिक स्थल सार्वजनिक शौचालयहरूको व्यवस्था गर्नुपर्छ अघि नै हाम्रो कुरा आइसक्यो तपाईँको हुलाका गाडी एउटा शौचालय छ तर त्यो शौचालय पनि प्रयोग गर्ने लायकको छैन त्यसलाई पनि फेरि पुनः मरम्मत गरेर त्यसको पनि व्यवस्थापन गर्नु पर्यो त्यसै गरिकन प्रत्येक घरमा चाहिँ खानेपानीको व्यवस्थापन गर्नेछु भनौँ न गर्नुपर्छ भन्ने मान्यता छ त्यसै गरिकन हाम्रो विभिन्न नदी नालाहरू कति धेरै छ हाम्रो धनगढी त एकदम सम्पन्न स्रोत सम्पन्न ठाउँ हो नि होइन त्यस कारणले विभिन्न नदी नालाहरूको वरिपरि तपाईँको वृक्षारोपण गरेर एउटा के अरे ओपन ग्रिन स्पेसको रूपमा अथवा ओपन जूको रूपमा पनि त्यहाँ हामीले प्रयोग गर्न सक्छौँ त्यसै गरिकन यो तपाईँको फुलबारी चाहिँ हाम्रो नयाँ वडाहरू जति छन् नि फुलबारी भयो फुलबारीमा खेल मैदानको राम्रो व्यवस्थापन गर्न सकिन्छ धेरै ठाउँहरू खाली छ त्यस्तो ठाउँमा खेल मैदानहरूको राम्रो व्यवस्थापन गर्न सकिन्छ त्यसै गरिकन हाम्रा ऐतिहासिक सम्पदाहरू छन् ऐतिहासिक सम्पदाहरू मठ मन्दिरहरू होइन विभिन्न धर्मावलम्बीका गुठीहरू तिनीहरूलाई पनि चाहिँ संरक्षण गर्न सकियो अनि त्यसै गरिकन उर्मा छ एउटा सम्भावित एकदम राम्रो उर्मा हो उर्मालाई चाहिँ एउटा टिपिकल्ली कृषि उत्पादन गर्ने क्षेत्र बनाउन सकियो र वर्षभरि सिँचाइ हुन सक्ने र वर्षभरि उत्पादन हुन बाली चाहिँ उत्पादन हुन सक्ने सोइल टेस्टका कुराहरू माटो परीक्षणका कुराहरू भए र कुन भनौँ न बालीहरूलाई चाहिँ प्रत्येक कुनै पनि महिला चाहिँ महिनामा जमिन चाहिँ खाली नहोस् होइन बाली चाहिँ सिँचाइको व्यवस्था भयो भने बाह्रै महिना सिँचाइको व्यवस्था भयो भने ट्युबवेलहरूको व्यवस्था भयो भनेपछि बाह्रै महिना चाहिँ उत्पादन गर्न सकिन्छ त्यसै गरिकन सामुदायिक वनको संरक्षण र प्रबन्धन गर्न सकिन्छ यी कुराहरू
हजुर हजुर तपाईँको छेउमा म एकचोटि शान्ति अधिकारी छेत्री आउँछु उहाँले भने जस्तै अझ तपाईँका थप योजनाहरू धनगढीलाई राम्रो बनाउनको लागि के छन्
म्याक्सिमम कुरा त अब जीवन बहिनीले भन्या जस्तै हो किनभने प्रतिबद्धता र घोषणा पत्रले मात्रै काम गर्दैन जस्तो लाग्छ मलाई काम गर्ने भने जुन बोलिसक्यो भने त्यसलाई तुस्त दुरुस्त गर्नुपर्छ र जनतामा विश्वास जगाउन सक्नुपर्छ यसका लागि चाहिँ अब धनगढी विकासका लागि थुप्रै समस्याहरू छन् के अरे अहिले खुला सीमा भएर दुर्व्यवसन पनि बढिराखेको छ यसमा चाहिँ बेरोजगार युवालाई हामीले नगर प्रहरीका रूपमा का गऱ्यौँ भनेपछि तिनीहरूले त्यसलाई कन्ट्रोल गर्न सक्छ अनि विकास निर्माणमा हामीले बेरोजगार युवालाई लगाइदिउँ भनेपछि तिनीहरूको श्रमको उचित मूल्याङ्कन गऱ्यौँ भनेपछि ती बेरोजगार युवाले पनि एउटा रोजगार पाउनेछन् र जुन यो विदेश पलायन भइराखेका कुराहरू छन् हिजो मैले न्युज सुनेको थिएँ 2000 के अरे विदेशिन्छन् प्रत्येक दिनमा, यो एकदम नेपालको लागि घातक हो, यिनका लागि चाहिँ कसरी हामीले यिनलाई रोक्ने, पलायन हुनबाट रोक्ने भन्ने कुरा एउटा नीति बनाउनुपर्छ, कल कारखाना उद्योग धन्दा आफ्नै देशमा खोल्नुपर्छ। अहिले फिलहाल त्यो सम्भव भएन भने पनि विकास निर्माणका कुराहरू छन् जुन अब बजेट आउँछ, जुन एडिबी एसियाली विकास बैङ्कले पञ्चवर्षीय योजना बनाएको छ, ती विकास निर्माणमा चाहिँ हाम्रै युवाहरूलाई हामीले सहभागिता गरायौँ भनेपछि ती बेरोजगारी पनि रोकिन्छन्, अनि सहभागिता गराउँदै गर्दा उनीहरूको परिश्रमको एक मूल्याङ्कन चाहिँ राम्रो हुनुपर्छ। अहिलेको दिनमा 400-500 रुपियाँ ज्याला दिएर काम चल्दैन, कम्तीमा पनि हामीले 1000-भन्दा बढ्दा ज्याला दिन सक्यो भनेपछि 30,000-40,000 त उसले आफ्नै देशमा कमाउँछ, यसले गर्दा बेरोजगार युवा पनि हामीले यहाँ स्थापित गर्न सक्छौँ। अर्को कुरा शिक्षाको कुरामा पनि हामीले यो जुन सरकारी स्तरको स्तरोन्नति घटेको छ यसलाई चाहिँ कसरी गर्ने, त्यसको स्तर कसरी बढाउने भन्ने कुराहरू हामीले सोच्न आवश्यक छ। शिक्षा भनेको देशको महत्त्वपूर्ण अङ्ग भएको कारणले
तपाईँ त शिक्षा क्षेत्रमा एउटा स्कुलै चलाएर बसिरहनु भएको महिला, तपाईँलाई लाग्छ त्यो सामुदायिक स्कुलको कुरा, अघि जीवनजीलाई पनि त्यही प्रश्न गरेँ, सामुदायिक विद्यालयहरूमा विभिन्न शिक्षक सङ्गठनहरू यति राजनीति पसेको छ, तपाईँ हामीले सुन्छौँ देखा पनि छौँ, व्यवस्थापन समितिको चुनावका लागि संविधान सभाको भनौँ अथवा ठुलै आम निर्वाचन भए जस्तै झझलको देखिन्छ, हामीले समाचारहरू खबरहरू पढेर आउँछौँ, त्योभित्र व्यवस्थापन समिति पनि त्यस्तै राजनीतिक दलीय रूपमा गएको छ, शिक्षक सङ्गठनहरू सङ्घहरू के त्योभित्र छन्, त्यस्तो वातावरणमा कसरी चाहिँ सामुदायिक शिक्षालाई चाहिँ गुणस्तरीय बनाउन सकिएला कि?
एउटा कुरा के बुझ्न जरुरी छ भने स्थानीय तह भनेको आफै नीति तर्जुमा गर्ने तह पनि हो, र विगतका दिनका कमी कमजोरीलाई हामीले उनीहरूकै सहभागितामा यसो गर्नुहुन्न है भनेर सुधारतर्फ लान सक्ने व्यवस्था त मिलाउन सकियो नि त, किनभने शिक्षा भनेको राज्यको महत्त्वपूर्ण अङ्ग हो, त्यही शिक्षाबाट नै सबै प्रकारका हामी उत्पादन हुन्छौँ व्यक्ति विशेषहरू, त्यो कारणले गर्दा यो चाहिँ जनचेतना उहाँहरूमा हामीले फैलाउन सक्यौँ, र अभिभावकलाई पनि हामीले अभिभावकको प्रत्यक्ष निगरानी राखिदिनुपर्ने हुन्छ जस्तो लाग्छ कि मलाई विद्यालयमा, किन अभिभावकले स्कुलमा विद्यार्थी पठाइदियो मेरो उसको के छ भन्ने कुराहरू सोच्दिएन भनेपछि त त्यहाँ त राजनीतिक चलखेल शिक्षकको राजनीतिक चल्ने नै हो, त्यसैले प्रत्यक्ष रूपमा अभिभावकको त्यहाँ सहभागिता गराइदियो भनेपछि चाहिँ अझ यो कुराहरू चाहिँ निराकरण गर्न सकिन्छ कि?
हस्, मसँग तपाईँ दुईजना हाम्रो रेडियोमा आइरहनु भएको छ, तपाईँको कुनै प्रश्न जिज्ञासा छन् भनेपछि पोस्ट गर्नुहोला भनेर मैले हिजो फेसबुकमा राखेको थिएँ, केही प्रश्नहरू यहाँ आएका छन् त्यो सोधेन भनेपछि फेरि मेरो श्रोताहरू रिसाउनुहुन्छ, म यता जीवनजीबाटै सुरु गर्छु। अमृत साईजीले एउटा प्रश्न पठाउनु भएको छ, उहाँ पञ्चोदय मतदान केन्द्रको मतदाता हुँ, म मेरो मतदाता नम्बर 100 हो भनेर पनि लेख्नु भएको छ कि? उहाँले एउटा प्रश्न गर्नुभएको छ, दुवैजनालाई भन्नुभएको छ, म पनि भोटर हो, तपाईँका योजनाहरूलाई विश्वास गर्ने आधार तपाईँको विगत हो, विगतमा धनगढीको विकासका लागि तपाईँको योगदान के रह्यो त्यो भन्न नबिर्सिनु होला, कागजका खोस्टामा त धेरै योजना भने बोल्नु त जे पनि पाइन्छ भनेपछि तपाईँले विगतमा के गर्नुभयो धनगढीका लागि भनेर सोध्नु भएको छ, जीवनजीबाट सुरु गरेर के गर्नु भएको छ कि?
धन्यवाद साईजी। धनगढीमा विगतमा मैले के गरेँ भन्नुभन्दा नि अब तपाईँले मलाई चाहिँ मैले चाहिँ विगतमा एउटा शिक्षक भएर र त्योभन्दा पहिला चाहिँ एउटा रेडियो कर्मी समाचार वाचक भएर चाहिँ मैले काम गरेको हो, र मैले धनगढीको लागि के गरेँ भन्दाखेरि अहिलेको यो 10 वर्ष विगत 10 वर्षदेखि अहिलेसम्म चाहिँ मैले चाहिँ एउटा शिक्षक पेसामा संलग्न भएर एउटा प्रत्यक्ष चाहिँ शिक्षा दिने कार्य गरेँ,
एउटा राम्रो संस्कारको विकास गरेँ, हजुर, एकदम संस्कारिक विद्यार्थीहरू संस्कारिक
आफूलाई चाहिँ त्यस्तो लागेको छ है, ड्रप आउट रेट धेरै थियो, मैले शिक्षक भएर गइसकेपछि ड्रप आउट रेट एकदम घटेको जस्तो मैले मेरो स्कुलको रेकर्ड हजुरहरूले हेर्न सक्नुहुन्छ, एक नम्बर। अर्को चाहिँ मैले के गरेँ भन्दाखेरि म प्रत्यक्ष रूपमा जनतासँग सम्पर्क भनेको राजनीतिक रूपमा नहोला तर पनि तपाईँको सामाजिक रूपमा चाहिँ प्रत्यक्ष म जनताहरूसँगै छु, जति विपदहरू परे, बाढी आयो, यहाँ आगलागीका घटनाहरू भए, बाढीको घटनाहरू भयो, बाढी आयो भनौँ न, र अब 2069मा हो,
64मा
सबभन्दा 69मा चाहिँ यहाँ ऊ आएको भनौँ न, भूकम्प आयो काठमाडौँमा त्यो बेला सत्तरीमा होइन त्यो बेला पनि तपाईँको इन्भल्भ भएकै हो र यहाँ धनगढीमा पनि तपाईँको 64-67 आएको सबैभन्दा ठुलो बाढी होइन असोजे गते त्यो बाढीमा पनि तपाईँको म एउटा रेड क्रस कर्मीको हैसियतले तपाईँहरूसँग 10 वर्षदेखि यता कन्टिन्यू तपाईँहरूको धनगढी नगरमा र जिल्लामा नै खटिरहेको अवस्था छ त्यस कारणले म चाहिँ तपाईँहरूसँग प्रत्यक्ष चाहिँ समाजसेवामा खटेको र प्रत्यक्ष धनगढीको धनगढीमा चाहिँ तपाईँहरूसँग प्रत्यक्ष रहेको छु भन्ने मैले चाहिँ महसुस गरेको छु र चाहिँ विगतमा के गर्यो भन्नुभन्दा नि अब चाहिँ राजनीति प्रत्यक्ष राजनीतिमा आइसकेपछि अब चाहिँ के गर्न सकिन्छ भन्ने कुरामा चाहिँ म विश्वास राख्दछु र यो तपाईँले भन्नुभयो ठिक भन्नुभयो कागजको खोस्टोमा मात्रै बोलेर र यो मासुको जिब्रोले जे पनि बोल्छ होइन तर तपाईँहरूले एउटा कुरा के विश्वास गर्नुहोस् भनेपछि सायदै महिलाहरूले कमै झुट बोल्छन् होला झुट होइन यो चाहिँ हामीले चाहिँ गरेर देखाउने म चाहिँ गरेर देखाउँछु भन्ने पुरा आँटका साथ तपाईँको सबै थोक छोडेर फुल्ली राजनीतिमा चाहिँ आएको छु।
हस् यतापट्टि म शान्तिजी कहाँ आउँछु तपाईँलाई नै त्यही प्रश्न
विगतमा मैले धनगढीको लागि के गरेँ भन्नुपर्दा पनि अब मैले उम्मेदवार भइसकेपछि के गर्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो। मैले चाहिँ जुन यो धनगढी उपमहानगरपालिकामा समस्याहरू देखाएको छु त्यसलाई एकदम भ्रष्टाचार मुक्त र सशक्तिकरणमा स्थापित गर्ने मेरो योजनाहरू छ। त्यस कारणले गर्दाखेरि उहाँको प्रश्न सान्दर्भिक हो उहाँलाई धन्यवाद दिन चाहन्छु। यस्ता जागरुक हाम्रा जनता भयो भने हामी नेता पनि एउटा सबल रूपले सक्षम रूपले अगाडि बढ्न सक्छौँ। अब मेरो ब्याकग्राउन्ड भन्दाखेरि म विगत 25 वर्षदेखि एउटा निजी विद्यालयको संस्थापकको हैसियतले काम गरेको मान्छे विगतमा आजभन्दा अगाडि मैले अभिभावकका बालबच्चाहरूको स्याहार सुसार गरेर उहाँहरूलाई एउटा योग्य र असल नागरिक बनाउन सक्षम भयो भने अब म जनताका माझमा आइसकेपछि जनताका हक अधिकार र यो ठाउँको विकास कसरी गर्नुपर्छ भन्ने दृढ निर्णयका साथ र प्रतिबद्धता पनि म के यसै सञ्चार माध्यमबाट म के प्रतिबद्धता गर्छु भने मैले जुन बोलेका कुराहरू मैले भोलि स्थापित गर्न सकिनँ यो स्थानीय निकायमा भनेपछि तपाईँले जनताले मलाई चाहिँ 2 वर्षमै 1 वर्षमै के अरे
राजीनामा
मागेँ भने म त्यतिखेर दिन सक्छु है। त्यसैले गर्दाखेरि कागजका खोस्टा र खोस्टामा सीमित हुने कुराहरू मात्र भएनन् कि प्रतिबद्धता नै मेरो यो हुन्छ र घोषणा पनि यो हुन्छ कि मैले जितेको खण्डमा जुन कुराहरू मैले बोलेको छु त्यो अवश्य जनतामा स्थापित गर्नेछु।
हस् हामी कार्यक्रमको एकदम अन्ततिर छौँ। त्यसै गरी एकजना मोहम्मद रफी हुनुहुन्छ धनगढीबाटै। उहाँले उत्तर प्रदेशको योगीको जस्तो काम गर्नुहोला भनेर तपाईँहरूलाई सुझाव दिनुभएको छ।
अहिले
योगीजी चर्चामा हुनुहुन्छ र यसै गरी धेरै यसमा हामीले कुरा गऱ्यौँ। हाम्रो दिनेश जोशीजीले पठाउनु भएको छ, खास गरी जीवनजीलाई उहाँको प्रश्न थियो, धनगढी सिटीलाई फारवेस्टको नमुना सिटी बनाउनका लागि हजुरको भिजन के छ भनेर हामीले लगभग त्यो भिजन दियौँ जस्तो लाग्छ। उहाँको प्रश्नको जवाब हामीले
हजुर
त्यो राम्रो नमुना सहर बनाउनका लागि हामीले यो गर्छौँ भन्ने कुरा आइसक्यो जस्तो मलाई लाग्छ। फेसबुकमा पठाउने सम्पूर्ण महानुभाव हरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। म कार्यक्रमको अन्तमा छु। अब एक एक प्रश्न तपाईँ दुवैजनालाई गर्छु। जसरी अब चुनाव लड्नु, टिकट पाउनु नपाउनु, लड्नु जित्नु हार्नु ती आफ्नो ठाउँमा भए, तर हामी यो ठाउँका बासिन्दा हौँ र हाम्रो केही कुरा नगरवासीका लागि सुझाव हुनसक्छ र जितेर आएकाहरूलाई अथवा जित्नेहरूका लागि र लड्नेहरूका लागि सुझाव पनि हुनसक्छ। तपाईँको सुझाव यदि दिनु पऱ्यो भने एउटा नागरिक नगरवासी धनगढी उपमहानगरपालिकाको बासिन्दाले भनेपछि अब के गर्नुपर्छ कि नेताहरूले जित्नेहरूले टिकट पाउनेहरूले र हामीहरूले?
हजुर, सबैभन्दा पहिला त जोसुकै दाजुभाइ दिदीबहिनीहरू अथवा म होइन जोसुकै आए पनि यहाँ चाहिँ सबैभन्दा पहिला चाहिँ सुशासन कायम गर्नुपर्छ। मेरो मान्यता सबैभन्दा पहिला सुशासन, भ्रष्टाचार मुक्त समाज, भ्रष्टाचार मुक्त प्रशासन को कार्यान्वयन गर्नुपर्छ होइन। सुशासन हामीले धेरै सुनेका छौँ तर त्यो कार्यान्वयन भएको छैन। त्यस कारणले जनतालाई चाहिँ सुशासनको प्रत्याभूति अनुभूति चाहिँ गराउनुपर्छ। अर्को कुरा चाहिँ यो सहर धनगढी उपमहानगरपालिका भनेको तपाईँको एकदमै स्रोत र साधनले भरिपूर्ण सहर भएको हुनाले यसलाई चाहिँ सडक, सिँचाइ, कृषि, खानेपानी, ढल निकासदेखि लिएर करको मुख्य कुरा मैले करको कुरा गर्न पाएन। कर प्रणाली चाहिँ तपाईँको अहिले जनताहरूले आफ्नो घर जग्गा बेचेर कर तिर्न परिरहेको छ। कर भनेको के हो त? कर चाहिँ सबै जनताले तिर्नुपर्छ र त्यसको प्रत्याभूति पाउनुपर्छ भन्ने मान्यता भएको मान्छे म पनि हो। तर कर चाहिँ अवैज्ञानिक भएको हुनाले आफ्नो जग्गा बेचेर आफ्नो जग्गाको कर तिर्न बाध्य भएका छन्। त्यस्तो नभइकन एउटा करमा पनि एउटा के अरे पोलिसी बनाएर होइन त्यसको वर्गीकरण गरेर व्यापारमा कति प्रसेन्ट हो अथवा कसरी गर्ने त्यो चाहिँ एउटा खाकाले
आम्दानीको आधारमा वैज्ञानिक
कर प्रणाली हुनु पर्यो। त्यो त्यसको लागि चाहिँ एउटा भनौँ न क्याटेगोरी छुट्याउनु पर्यो भन्ने मान्यता हो। र त्यसै गरिकन यहाँ अब मैले अघि पनि भनिसकेँ, अव्यवस्थित चौपायाहरूको कुराहरू भयो, ढल निकासका कुराहरू भयो, त्यसै गरिकन तपाईँको यो नाका भन्सारको कुरा मैले गर्न बिर्सेँ, नाका भन्सार यहाँ भन्सारको कुरा भयो, पर्यटन व्यवस्थापनको कुराहरू भयो होइन, त्यसै गरिकन कृषिमा सबैभन्दा बढी त हाम्रो यहाँ कृषकहरू बढी छन् त, कृषिमा चाहिँ तपाईँको वैज्ञानिक कृषि प्रणाली लागू हुनुपर्छ। र त्यो प्रणालीमा चाहिँ तपाईँको कृषकले भन्ने बेला 5% लोन भनेर भनेको छ नि त राष्ट्रिय ब्याङ्कले, तर 5% नभइकन 8% भन्दा बढी लोन मात्रै लोन दिइरहेको छ ब्याज दरमा, त्यो नभइकन 5% ब्याज दरमा चाहिँ लोन कृषकहरूलाई दिनुपर्छ भन्ने मेरो मान्यता हो। र
हजुर यतापट्टि शान्तिजीलाई पनि त्यही प्रश्न,
मैले एउटा नागरिकको हैसियतले चाहिँ नेताहरूलाई भन्ने कुरा के हो भनेपछि, जनताले तिर्यो करको उचित मूल्याङ्कन हुनु पर्यो, उनीहरूले उनीहरूको सहभागितामा विकास निर्माणका कामहरू हुनु पर्यो, अनि सहुलियत दरमा जस्तो कृषिको लागि सहुलियत दरमा हामीले ऋण उपलब्ध गराउनु पर्यो, बेरोजगार युवाको लागि पनि एउटा जबसम्म बेरोजगार हुन्छ तबसम्म भत्ताको व्यवस्था गर्नु पर्यो, अब स्वास्थ्यका कुरा पनि अघि आइसके, स्वास्थ्य चौकी एम्बुलेन्स, र कृषिका कुरा पनि जुन ठाउँमा कृषियोग्य भूमि छ त्यहाँ चाहिँ कोल्ड स्टोर गराएर एउटा कृषि हाट गराएर कृषिका कुराहरू स्थापित गर्नुपर्ने हुन्छ, अनि महिला बालबालिकालाई उचित संरक्षण गर्नुपर्ने हुन्छ। र यो अहिले के विकृति देखिया छ भने बिचमै बालबालिकाहरू पढाइ छोडेर दुर्व्यवसनमा लाग्ने, यी कुराहरूलाई पनि एकदम पूर्ण रूपले नियन्त्रण गर्नुपर्छ जस्तो मलाई लाग्छ, किन भन्दा यसले गर्दाखेरि देशको एउटा पिँढी चाहिँ नष्ट हुने गइराखेको छ, जब पिँढी नै रहेन भनेपछि हाम्रो देश कहाँ रहन्छ, यसलाई पनि मुख्य गर्नुपर्छ, र ठाउँ ठाउँमा हुने यो विकास निर्माणमा हुने भ्रष्टाचारलाई पनि मुक्त गर्नुपर्छ मलाई जस्तो लाग्दछ। र यी के अरे प्रशासनहरूदेखि लिएर शान्ति सुरक्षाका ठाउँहरूमा पनि एउटा सोझो र गाउँबाट आएको व्यक्तिको चाहिँ छिटो छरितो काम हुनुपर्छ जस्तो मलाई लाग्दछ।
हस्, यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद। जीवनजीले टिकट पाउनुहोस्, जित्नुहोस्।
धन्यवाद।
हाम्रो शान्तिजीलाई पनि शुभकामना छ। यहाँ दुवैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
यहाँलाई पनि धेरै धेरै धन्यवाद है।
यहाँ लगायत दिनेश फेफमलाई पनि धेरै धेरै धन्यवाद यो मौका जुटाइदिनु भएकोमा।
स्वतः तपाईँसँग धेरै बेर बस्ने मन थियो, तर के गर्ने, समयले कसैलाई पर्खिँदैन। प्राविधिक मित्र रामदास राणाले समय घट्किसकेको सङ्केत गरिरहनु भएको छ। फेस टु फेसमा आइदिनु भएकोमा कङ्ग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयर पदकी दावेदार जीवन राणा र नेकपा माओवादी केन्द्रबाट उपमेयर पदकी उम्मेदवार शान्ति अधिकारी छेत्रीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेसबुकमा प्रश्न पठाउने तपाईँ सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो सौगात सुनिनुभएका सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै शिवराज भट्ट बिदा हुन्छु। नमस्कार।